तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो भदौ 26 गते 2024। विषय आत्मा र शरीर। स्वर्णपाठ रुमी। तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नुपर्छ, किनभने शासकहरूलाई अधिकार दिने परमेश्वर नै हुनुहुन्छ, अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। उत्तरदायी पढाए मत्ती। त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूसलेम जान पर्नेछ भनेर प्रश्न पार्न थाल्नुभयो, अनि यहुदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ, अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठाउनुहुनेछ। येशूलाई एकातिर लगेर टीका टिप्पणी गर्न लागे। पत्रुसले भने, परमेश्वरले तपाईँलाई यस्ता कुराबाट बचाउनु हुनेछ, हे परम प्रभु, तपाईँ माथि यस्ता कुराहरू आउने छैनन्। तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, तिमी मदेखि टाढो जाऊ शैतान, मेरो पछैमा छैन। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दिनौ, तिमी मानिसहरूले सोचे जस्तै। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई चाहिएको चिजहरू प्रति अस्वीकार गर्नुपर्छ, उसलाई प्रदान गरिएको क्रुस उसले स्वीकार गर्ने पर्छ, अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ, अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षा गर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिन सक्छ? पाँच चेयरमन बाइबलबाट भजन संग्रह। अह, मेरो हिस्सा र मेरो कछौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईँ मेरो सहारा हुनुहुन्छ, तपाईँले मेरो भाग प्रदान गर्नुहुन्छ। मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ। म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राति पनि मलाई आन्तरिक आरती दिनुहुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिले सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ, अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। किनभने परमप्रभु, तपाईँले मलाई जिहानमा छोड्नु हुने छैन। तपाईँले आफ्नो आज्ञाकारी भक्तजनलाई जिहानमा त्यसै घुम दिनुहुने छैन। तपाईँ मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईँसँग हुँदा सम्पूर्ण खुसी प्राप्त हुनेछ। तपाईँको दाहिने पट्टी हुँदा सबै खुसी प्राप्त हुनेछ। उत्पत्ति। याकुबको दाजु एसाव सैर नौको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकुबले एसाव कहाँ दूतहरू पठायो। ती दूतहरू याकुब कहाँ फर्केर आए अनि भनिए, हामी तपाईँका दाजु एसाव कहाँ गयो। उनी तपाईलाई भेट्न 400 मानिसहरू सहित आउँदैछन्। त्यस समाचारले याकुबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुई भागमा बाँड्यो। उनले गाई वस्तु, भेडा बाख्राहरू र उठहरू दुई भाग पार्यो। याकुबले सोच्यो, हिसाब आएर ध्वंस पारे पनि एक भाग चाहिँ भागेर बाँच्न सक्छ। याकुबले भने, हे मेरा पिता अब्राहमका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर, परमप्रभु तपाईँले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईँले भन्नुभयो तपाईँले मलाई राम्रो गर्नुहुनेछ। तपाईँ मेरो निम्ति अति दयालु हुनुहुन्छ अनि तपाईँले मेरो निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ। म पहिलो चोटि यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन, तर अहिले मसित यति धेरै चिजहरू छन्। म ती चिजहरू दुई भागमा बाँड्न सक्छु। म तपाईँसित प्रार्थना गर्छु, कृपा गरेर मलाई मेरो दाजु इसाबबाट बचाउनुहोस्। म उसित डराएको छु किनभने ऊ आउँछ अनि मलाई मार्नेछ। उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ। अनि याकुबले त्यो रात त्यही बितायो। उनले उसको दाजु इसाबको निम्ति केही उपहार तयार पार्यो। याकुब नदी तर्ने अन्तिम मानिस थियो, तर नदी तर्नु अघि जब याकुब एक्ले थियो, एकजना मानिस आयो अनि उसित कुस्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किन्जेलसम्म कुस्तियो। त्यस मानिसले थाहा पायो याकुबलाई जित्नु योग्य छैन, यसै कारण उनले याकुबको निकम्बको खोपिल्टामा हिर्कायो। याकुबको निकम्ब जोर्नीबाट फुस्कियो जब ऊ त्यस मानिससँग कुस्ती लड्दै थियो। तब त्यस मानिसले याकुबलाई भने, मलाई जान दे, सूर्योदय भइरहेको छ। तर याकुबले भन्यो, जबसम्म तिमी मलाई आशीर्वाद दिँदैनौ म तिमीलाई जान दिने छैन। अनि त्यस मानिसले उसलाई भन्यो, तिम्रो नाउँ के हो? अनि याकुबले उत्तर दियो, मेरो नाउँ याकुब हो। तब त्यो मानिसले भने, तिम्रो नाउँ याकुब रहने छैन, अब तिम्रो नाउँ इसरायल हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए। तब याकुबले उनलाई सोधे, दया गरी मलाई तपाईँको नाउँ बताउनुहोस्। तर त्यस मानिसले भने, तिमीले मेरो नाउँ किन सोध्नु पर्यो? त्यस बेला त्यस मानिसले याकुबलाई आशीर्वाद दियो, यसर्थ याकुबले त्यस ठाउँको नाउँ पनिएल राख्यो। याकुबले भन्यो, मैले यस ठाउँमा परमेश्वरलाई मुखामुख देखेको थिएँ, तर अझै मेरो जीवन सुरक्षित थियो। उत्पत्ति। याकुबले हेर्यो अनि एसाव आउँदै गरेको देख्यो। एसाव आइरहेको थियो अनि 400 मानिसहरू उसँग थिए। याकुबले आफ्नो परिवारलाई चार दलमा यो लिया र उसको नानीहरू एउटा दलमा अनि राहेल र युसुफ अर्को एक दलमा अनि दुईवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुई दलमा। याकुब आफै तिनीहरूको अघि गए अनि उसको आफ्नो दाजुको नजिक नपुगुन्जेलसम्म सात पल्ट बुवाईतिर खोप्यो। एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अंगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई मुवाइ खायो अनि तिनीहरू रोए। बिलाप। परमप्रभुको महान प्रेम र कृपा दृष्टि कहिले समाप्त हुँदैन, उहाँको संवेदना कहिले समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनुहुन्छ। परम प्रभु, तपाईँ अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। म आफैलाई भन्छु, परम प्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु। परम प्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ। यसै तिर्खाएका मानिसहरू पाउ पानी पियो, पैसा छैन भनेर सुर्ता नगर, अघाउन्जेलसम्म खाऊ र पियो। तिमीहरूलाई पैसा चाहिँदैन, अघाउन्जेल खाऊ र पियो। खान र पिउनुको ज्याला लाग्दैन, किन तिमीहरू त्यस्तो चिजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन। किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टि दिँदैन। एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन, मेरो कुरालाई ध्यान दिएर सुन, तिमीहरूका प्राणहरू बाँच्नेछन्। म कहाँ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाउदसँग गरेको थिएँ। मैले दाउदलाई प्रेम गर्नेछु अनि सदाउ प्रति उदार रहनेछु भनेर वचन दिएको थिए। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ। म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन, म त्यसको दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यसको दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन बोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरिन् मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नछुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्। यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रातः कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका गाउँहरू सबै निको हुनेछन्। तिमीहरूका सद्भावना तिमीहरूकै समक्ष हेर्नेछ, अनि परम प्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। तिमीहरूले भोको मानिसहरूसँग दुःख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ, तिनीहरूको खाँचो समाधान पारिदिनुपर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ, अनि तिमीहरूले दुःख पाउने छैनौ। तिमीहरू मध्य दिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ। परम प्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमिनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परम प्रभुले तिमीहरूका हड्डीहरूमा शक्ति बलिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैँचा जस्तो हुनेछ। तिमीहरू सदा सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आउँदा पूर्ण रूपले दोषरहित बनाइराख। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। परमात्मा र आत्मा एक हुन् र यो कहिले सीमित दिमाग वा सीमित शरीरमा समावेश हुँदैन। आत्मा शाश्वत दिव्य हो। आत्मा बाहेक अरू केहीले जीवनको विकास गर्न सक्दैन तिनकी आत्मा अरु सबैभन्दा बढी छ। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै चिजहरूमा प्रभुत्व दिन्छ। मानिसलाई भौतिक आधारबाट सृष्टि गरिएको थिएन, न त आत्माले कहिल्यै बनाएको भौतिक नियमहरू पालन गर्न बोलाइयो। उसको प्रान्त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च कानुनमा। आत्मा एक दुष्ट र राम्रो बुद्धि दुवै हो। पदार्थमा निवासी हो भन्ने परिकल्पनाको माध्यमबाट मानव विचारले आत्मा शब्दको अर्थलाई मिसाएको छ। आत्मा शब्दको उचित प्रयोग जहिले पनि ईश्वर शब्दलाई प्रतिस्थापन गरेर प्राप्त गर्न सकिन्छ, जहाँ विशिष्ट अर्थ आवश्यक छ। अन्य अवस्थामा अर्थ शब्द प्रयोग गर्नुहोस् र तपसँग वैज्ञानिक अर्थ हुनेछ। क्रिस्टियन विज्ञानमा प्रयोग गरिन्छ, आत्मा भनेको आत्मा वा ईश्वरको समानार्थी शब्द हो, तर विज्ञान बाहिर आत्मा भावनासँग समान छ, भौतिक संवेदनासँग। सही रूपमा बुझिएमा भावनात्मक भौतिक रूप धारण गर्नुको सर्ता मानिससँग संवेदनाहीन शरीर छ र भगवान मानिस र सबै अस्तित्वको आत्मा आफ्नो व्यक्तित्व सद्भाव र अमरतामा सदा रहनु भएकोले मानिसमा यी गुणहरू प्रदान गर्दछ र निरन्तरता दिनुहुन्छ दिमाग मार्फत। कुनै कुरा होइन, मानव विचारहरू मनोरञ्जन गर्न र अस्तित्वको विज्ञानलाई अस्वीकार गर्ने एकमात्र बहाना भनेको आत्माको हाम्रो नश्वर अज्ञानता हो, अज्ञानता जसले ईश्वरीय विज्ञानको बुझाइलाई मात्र दिन्छ। त्यो बुझाइ जसद्वारा हामी पृथ्वीमा सत्यको राज्यमा प्रवेश गर्छौ र आत्मा हो भनेर जान्न सक्छौ। अनन्त र सर्वोच्च आत्मा र पदार्थ प्रकाश र अन्धकार भन्दा मिल्दैन। आत्मा प्रेरित कुलपिताहरूले सत्यको आवाज सुने र मानिसले मानिससँग कुरा गरे, चाहे सचेत भएर ईश्वरसँग कुरा गरे। याकुब एक्लै थिए, त्रुटिसँग पुष्टि लड्दै थिए, जीवनको नश्वर पाउनसँग सङ्घर्ष गर्दै, पदार्थ र बुद्धिसँग यसको जुडा सुख र पीडाहरूसँग अस्तित्वमा रहेको थियो। जब एक स्वर्गदूत सत्य र प्रेमको सन्देश उहाँ कहाँ देखा पर्यो र प्रहार गर्यो, उसको त्रुटिको मासु वा बल उसले यसको अवास्तविकता नदेखेसम्म र सत्य यसरी बुझेर उहाँलाई ईश्वरीय विज्ञानको पेनिलमा आध्यात्मिक बल दिनुभयो। त्यसपछि आध्यात्मिक सुसमाचारले भने, मलाई जान दिनुहोस् किनकि दिन पुग्दैछ, अर्थात् सत्य र प्रेमको ज्योति तिमी माथि उदाएको छ। तर कुलपिताले आफ्नो गल्ती र उसको सहयोगको आवश्यकता महसुस गर्दै आफ्नो स्वभाव परिवर्तन नभएसम्म यस गौरवशाली ज्योतिमा आफ्नो पकड छाड्नु भएन। जब याकुबलाई सोधियो, तिम्रो नाम के हो, उसले तुरुन्तै जवाफ दियो र त्यसपछि उसको नाम बदलेर इजरायल राखियो, किनकि राजकुमारको रूपमा ऊ विजयी भएको थियो र परमेश्वर र मानिसहरूसँगको शक्ति थियो। तब याकुबले आफ्नो छुटकारा दिनेलाई सोधे, मलाई भन्न तिम्रो नाम, तर यो अपिललाई रोकिएको थियो, किनकि दूत कुनै भौतिक प्राणी थिएनन् तर मानिसलाई दिव्य प्रेमको एक नामहीन अविभाज्य उपहार थियो, जसले वचन रचयिताको शब्द प्रयोग गर्नको लागि उसको आत्मालाई पुनर्स्थापित गर्यो, उसलाई आत्मिक भावना दियो र आफ्नो भौतिक भावनालाई हप्कायो। याकुबको सङ्घर्षको परिणाम यसरी देखा पर्यो। आत्मा र आत्मिक शक्तिको समझले उहाँले भौतिक त्रुटिलाई जित्नु भएको थियो, यसले मानिसलाई परिवर्तन गर्यो। उनलाई अब याकुब नभए इजरायल भनिन्थ्यो, परमेश्वरको राजकुमार। वा परमेश्वरको सिपाही जसले राम्रो लडाई लडेका थिए। उहाँ ती मानिसहरूका पिता भन्नुहुन्थ्यो जसले बौद्धिक इन्द्रियहरूमाथि आत्माको शक्तिको आफ्नो प्रदर्शनलाई पछ्याए र उहाँको उदाहरण पछ्याउने पृथ्वीका सन्तानहरूलाई इजरायलका सन्तान भनिने थियो जबसम्म मसीहले तिनीहरूको नामाकरण गर्दैनन्। अहंकार भनेको मन हो र त्यहाँ एउटै मन वा बुद्धि छ भन्ने बुझाइले नश्वर इन्द्रियको त्रुटिहरू नष्ट गर्न र अमर इन्द्रियको सत्य प्रदान गर्न एकैचोटि सुरु हुन्छ। यो समझले शरीरलाई सामञ्जस्यपूर्ण बनाउँछ। यसले नसा, हड्डी, मस्तिष्क आदिलाई मालिकको सट्टा नोकर बनाउँछ। यदि मानिस ईश्वरीय मनको नियमद्वारा शासित छ भने उसको शरीर अनन्त जीवन र सत्य र प्रेमको अधीनमा छ। नश्वरहरूको ठूलो गल्ती भनेको मान्नु हो कि मानिस परमेश्वरको छवि र समानता दुवै वस्तु र आत्मा हो, राम्रो र खराब दुवै। आत्मासँग मानव जातिलाई आशीर्वाद दिनको लागि असीमित स्रोतहरू छन् र आत्मामा खोजिएको खण्डमा खुसी अझ सजिलै प्राप्त हुनेछ र हाम्रो पालनामा अझ सुरक्षित हुनेछ। उच्च उपभोगले मात्र अमर मानिसको लालसा पूरा गर्न सक्छ। हामी व्यक्तिगत भावनाको सीमामा खुसीलाई परिमार्जन गर्न सक्दैनौ। इन्द्रियहरूले कुनै वास्तविक आनन्द प्रदान गर्दैनन्। मानव स्नेहमा असलले खराबीमाथि र आत्मिकलाई पशुमाथि चढाउनु पर्छ, नत्र ता खुसीले कहिले जित्न सक्दैन। मानिसको उच्च प्रकृति तल्लो व्यक्तिद्वारा शासित हुँदैन। यदि यो भएको भए बुद्धिको क्रम उल्टो हुनेछ। जीवनको हाम्रो झुटा विचारहरूले अनन्त सद्भाव लुकाउँछ र हामीले गुनासो गर्ने खराबीहरू उत्पन्न गर्दछ। किनकि नश्वरहरूले भौतिक नियमहरूमा विश्वास गर्छन् र मनको विज्ञानलाई अस्वीकार गर्छन्। यसले भौतिकतालाई पहिलो र आत्माको उत्कृष्ट नियमलाई अन्तिम बनाउँदैन। सूर्योदयलाई हेर्दा यसले पृथ्वी गतिमा छ र सूर्य विश्रामा छ भन्ने विश्वास गर्ने इन्द्रियहरू अघिका प्रमाणहरूको विरोधाभास भएको पाउँछ। जसरी खगोल विज्ञानले सौर्यमण्डलको गतिको मानवीय धारणालाई उल्टाउँछ, त्यसै गरी क्रिस्चियन विज्ञानले आत्मा र शरीरको देखिने सम्बन्धलाई उल्टाउँछ र शरीरलाई दिमागको सहायक बनाउँछ। यसरी यो मानिससँग छ जो शान्त मनको विनम्र सेवक मात्र हो। यद्यपि यो अन्यता सीमित अर्थमा देखिन्छ, तर हामीले यो कहिले बुझ्दैनौ जबसम्म हामी यो स्वीकार गर्छौ कि आत्मा शरीरमा वा दिमागमा छ र त्यो मानिस गैर बुद्धिमा समावेश छ। आत्मा वा आत्मा ईश्वर हो, अपरिवर्तनीय र अनन्त, र मानिस सह अस्तित्वमा रहन्छ र आत्मा ईश्वरलाई प्रतिबिम्बित गर्दछ, किनकि मानिस ईश्वरको रूप हो। जब मानव विचार एक चरणबाट सचेत पीडा र पीडाहीनता, शोक र आनन्दको अर्को चरणमा परिवर्तन हुन्छ, डरबाट आशा र विश्वासबाट सम्झमा, दृश्यात्मक अभिव्यक्ति अन्तत भौतिक भावनाद्वारा हुन आत्माद्वारा शासित हुनेछ। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिनमुख हिँड्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।